نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. سبق پہ جانے سے پہلے آج کی آیات کا خلاصہ کریں گے. ہمارا آج کا سبق تربیت اولاد کے بنیادی نقاط پر ہے. ہم دیکھیں گے کہ جب ماں یا باپ یا دونوں کے اندر حکمت ہوتی ہے تو وہ اپنی اولاد کی تربیت کیسے کرتے ہیں. دوسری بات اس میں ہم دیکھیں گے کہ تدریج کیا ہونی چاہیے, بچوں کو کب کس عمر میں کس بات سے روکنا ہے اور کس چیز کو اوور لک کرنا ہے, اس کا فرق دیکھیں گے. پھر اگلی چیز ہم اس سبق میں دیکھیں گے کہ جب فطرت سلامت ہوتی ہے, یعنی وہ ماں باپ جو وحی کو نہیں بھی مانتے صرف فطرت پہ ہیں, وہ بھی اپنے بچوں کی تربیت کی فکر کرتے ہیں اور ان کو اچھے مینر سکھا دیتے ہیں, لیکن جب تک اس میں وحی کا رنگ نہ شامل ہو تو وہ بچے دنیاوی طور پر تو بہت ڈیسنٹ بہت مہذب بن جائیں گے لیکن آخرت فراموش ہوں گے. پھر اس کے اندر ہم دیکھیں گے کہ ماں باپ کے حق کہاں تک ہیں, کس طرح سے ان کی بات ماننی ہے, اور ماں باپ کی خدمت اور ان کی اطاعت دونوں کا ربط بھی دیکھیں گے کس حد تک بات کیا ماننی ہے. پھر اس کے بعد ہم دیکھیں گے کہ جب دل میں تقویٰ ہوتا ہے تو انسان تنہائی میں بھی گناہ کرنے سے بچ جاتا ہے, اور اس کے بعد پھر ہم دیکھیں گے کہ لوگوں کے ساتھ بد اخلاقی سے پیش آنے کے کیا نقصان ہے. آپ کو بیچ میں ایک شیئرنگ بھی سنائیں گے جس میں آپ دیکھیں گے کہ بد اخلاقی جو ہے وہ انسان کو کتنی زیادہ تکلیف سے گزرنے کے موقع دیتی ہے. چال چلن کا طریقہ بھی پتہ چلے گا, بولنے میں اونچی آواز یا ایسی آواز کے جس سے کانوں پہ بوجھ پڑے اس کو اللہ تعالیٰ نے گدھے کی آواز کہا. اس کو دیکھتے ہوئے سنتے وقت ہم انشاءاللہ یہ بھی دیکھیں گے کہ کیا ہمارے بولنے کے انداز میں کوئی ایسی چیز تو نہیں ہے. اور اسی طرح پھر ہم کائنات کی کچھ چیزوں پہ غور و فکر کرتے ہوئے اللہ سبحانہ تعالیٰ کی اس کائنات پہ غور کر کے آخر میں ہم دیکھیں گے کہ شیطان کے کیا دھوکے ہیں اور ان دھوکوں سے بچنے کے لیے انسان کیسے اپنے آپ کو تیار کرے. اور پھر غیب کی کنجیاں, پانچ چابیاں غیب کی جو اللہ کے سوا کسی کو نہیں پتا وہ کون سی ہیں, اسی کے ساتھ پھر ہم انشاءاللہ خاتمہ سورت کی آیات کو دیکھیں گے. اب چلتے ہیں لیسن پہ. شروع کی جو آیات ہیں اس کے بارے میں آپ کو تھوڑا سا بتا دوں. چونکہ اولاد کی تربیت کے موضوع پہ ہیں اور باتیں وہ ہیں کہ جو ہر بات اپنی جگہ بہت ڈیٹیل کا حق رکھتی ہے, لیکن ہم اس وقت اس سورت کی جو تفسیر کر رہے ہیں وہ کر رہے ہیں حکمت کی بنیاد پہ. تو حکمت جو ہوتی ہے نا ایک اوور آل پکچر کو دیکھنے کا نام بھی ہے, بجائے اس کے کہ ایک چیز کو بہت رکھیں آج ہم زیادہ ربط پہ بات کریں گے. تو اس کے لیے پھر آیت نمبر 12 جو کہ پیچھے والے سبق کی تھی اس کو لے کر یا اس سے اگلی آیت سے کر کے آیت نمبر 19 تک ہم ہلکی ہلکی وضاحت سے گزر جائیں گے, اور پھر بعد میں اس کے اوپر انشاءاللہ جہاں جہاں ضرورت ہوگی ڈسکشن کریں گے. شروع کرتے ہیں آیت نمبر 12 میں ہم نے پڑھا کہ وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ أَنِ اشْكُرْ لِلَّهِ, اور بے شک ہم نے حکمت دی لقمان کو کہ شکر کرو اللہ کا. حکمت کا پہلا تقاضا کہ انسان اپنے اندر شکر گزاری پیدا کرے. وَمَنْ يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ, جو شکر کرے گا وہ اپنے ہی نفس کو فائدہ دے گا. وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ حَمِيدٌ, اور جو کوئی ناشکری کرے گا تو اللہ بے نیاز بھی ہے اور تعریف کیا ہوا ہے. گویا کہ اللہ تعالیٰ نے اس میں یہ بتا دیا کہ جب آپ اللہ کی قدر کرتے ہیں اللہ کی نافرمانیوں سے اپنے آپ کو بچاتے ہیں تو اس کا سراسر فائدہ آپ کو ہوگا. اور حقیقت ہے کہ ایک با حکیم یعنی ایک حکیم انسان اپنی زندگی خود انجوائے کرتا ہے. اور اگر آپ اس آیت کو زیادہ سمجھنا چاہتے ہیں نا تو آپ اپنی عملی زندگی کے اندر سے مثالیں لا سکتے ہیں. آپ ایک بچی کو لائیے 16-17-18 سال کی عمر میں اس کی شادی ہو جاتی ہے, اگر ماں نے اس کو لاڈ پیار سے پالا, زمانے کی گرمی سردی سکھائی نہیں, کوئی حالات کا اتار چڑھاؤ سکھایا نہیں, تو وہ شادی کے دن جتنی خوش تھی ہر آنے والے دن میں ایک چھوٹی سی غلطی ایک چھوٹی سی بات پہ پریشان ہوتی دکھے گی اور اس کو لگے گا کہ یہ شادی میرے لیے بوجھ ہے. حکمت نہیں ہوتی نا تو نمبر ایک انسان انسانوں سے ڈیل کرنا نہیں سیکھتا, بدلتے تقاضوں کو وقت کے نبھا نہیں پاتا, رشتے نہیں نبھتے, ذمہ داریوں میں تبدیلی آتی ہے نا تو انسان پریشان ہو جاتا ہے. اندر ایمان ہوتا ہے لیکن ایسے لگتا ہے کہ میرا سب ختم ہو گیا. حکمت کی کمی انسان کی زندگی میں مشکلات لاتی ہے, और मुश्किलात में इजाफा दिन ब दिन होने लगता है हिकमत ना होने की वजह से। लेकिन इंसान क्या सोचता है कि मेरे हालात वर्स्ट से वर्स्ट क्यों होते जा रहे हैं, कि मैं जो करना था वो काम नहीं कर रही। हिकमत के साथ यहां जो बात अल्लाह ताला ने जोड़ी है वो क्या है, औलाद की अच्छी तरबियत। आयत 13 से देखते हैं जो हमारा यहाँ का बुनियादी टॉपिक है। वइस काल लुकमान, और जब कहा लुकमान ने लिबनी ही अपने बेटे से। लिबनी ही क्या है, ली इब्न इब्न। कहते हैं रिवायत में आता है कि इनके बेटे का नाम या तो अनम था, अनम आज हमारे यहाँ तो लड़कियों का नाम है ना, अनम अलिफ नून ऐन मीम, या अशकुर था, ये नाम है बस, जो भी था हमें नहीं फर्क पड़ता। लेकिन हाँ, नाम से ये पता चलता कि बाप ने नाम भी अच्छा रखा था। ठीक है, बेटे को कहा वहुवा या इजुहू, जबकि वो इसको वाज कर रहा था, नसीहत कर रहा था। लफ्ज या इजुहू का रूट आपसे कोई पूछे तो क्या देंगे, या इन दोए जोए तो नहीं हो जाएगा। या इधर किस चीज की है, सब बोले मुजारे की है। वाओ किधर चली गई, गिर गई, क्योंकि वाओ हरफे इल्लत है और अलील बीमार शख्स गिर जाता है, तो गोया के वाओ छुपी हुई है, लेकिन वाओ इन जोए इसका रूट है। वास कहते हैं किसी को अच्छी बात इस अंदाज से बताना कि दिल पर असर हो। सोचें जरा, क्या अपने बच्चों को जो नसीहतें करती हूं उनके दिल पे जाती हैं? सोचें, क्या मेरी नसीहतें मेरे बच्चों के कानों पर टकराती हैं सिर्फ, या दिल पर भी जाती हैं? याद रखिए, बहुत सारे माँ बाप नासमझी से, बाप नहीं, हमारे कल्चर में तो बापों ने बच्चों की तरबियत का जिम्मा लिया ही नहीं है ना, क्योंकि वो कमाने की मशीन बने हुए हैं। रात को कमाए, दिन को कमाए, सुबह को शाम को, और करें भी क्या बेचारे, हमारी फरमाइशें भी बहुत सारी हैं, जरूरियात बहुत सारी हैं। लेकिन याद रखिए कि जो माएँ अपने बच्चों को सही तरीके से बात नहीं समझाती, वो उस चीज़ से और ज़्यादा दूर कर देती हैं जो अपनाना चाहती हैं। बच्चों की तरबियत में सबसे पहला नुक्ता यहां नोट कीजिएगा, वास, दिल सोजी। मकसद क्या है कि अगला बंदा आपकी बात सुनकर वो काम करना छोड़ दे जो कर रहा था, या वो कर ले जो आप कराना चाहते थे। आप इतना ऊंची बोली, शाउट किया, आवाज कानों के ऊपर गई, उसके कानों पे बोझ पड़ा, दिल तो नीचे है ना। इमेजिन करिए ना कि हमारे जिस्म में सबसे ऊपर दिमाग है, फिर कान है, और नीचे दिल है। आप ऐसे एक एरो बना सकते हैं, कान छोटा सा एक एरो डाल दें ऊपर में भी आधी इंची का, ऊपर लिखें ब्रेन, और नीचे लगाइए दिल के लिए। अंदाजन कितना लगाना पड़ेगा अपने जिस्म को सामने रखें, कम से कम 2 इंच होगा। आप बोली, जहन में लाएं कोई माँ शाउट कर रही है, आप सोचते हैं कि उसका दिमाग ले ले उस चीज को, बच्चे के कान में वो चीज की लफ्ज जहन में आ रहे, आप क्या सोच रही हैं, फौरन उसके ऊपर चढ़े, फितरत का असूल ही नहीं है। आप किसी चीज को भी यूं फेंकेंगे ना तो वो पहले नीचे जाएगी, नीचे। आप टेबल देखें ना, जैसे ये इतना सा टेबल है, और अगर मेरे हाथ में कोई चीज हो और मैं उसको छोड़ूंगी, या जैसे अगर कोई बॉल ही हो, तो आप देखिए कि यहां से वो चीज आई, अब मैं बोल रही हूं, मेरा बच्चा है, मैं उसको कुछ सिखा रही हूं। बात ऐसी होनी चाहिए कि जो बात इतनी जाए कि उसके नीचे दिल पे जाए, और जब दिल पे आके ना ऐसे जंप करे जैसे वो छोटा सा बॉल होता है, जो ही वो बात आपकी उसके दिल को बाउंस करे, उधर से जब ऊपर उछले तो ऐसी उछले कि फिर उसके कान के ऊपर से होते हुए दिमाग तक जाए, तो उसका दिमाग है कि अम्मी ठीक कह रही हैं। समझ आई बात? अच्छा, आप क्या चाहते हैं कि ये बच्चे का कान है, आपने बात की, ये सीधी ऊपर चली जाए? नहीं जाएगी। माएं इस सोच में, देखिए मोहब्बत ही है अंदर, देखा जाए ना तो मैं सोच रही हूं ना कि मैंने कम फोर्स लगाई तो मेरी बात ऊपर नहीं जाएगी, तो मैं अपनी इस बात को ऊपर करने के लिए अपनी आवाज ऊंची कर दूंगी। मेरा ख्याल है कि मेरी आवाज की जो सख्ती है ना, वो इस बात को बच्चे के दिमाग में ले जाएगी। हालांकि आप फितरत से देख लीजिए, आप जितना ऊंची बोलते हैं उतनी बात आपके कानों के अपने अंदर ही इतनी इरताश पैदा कर देती है कि दिमाग में चली भी जाएगी तो फायदा क्या होगा। बिलफर्ज बात, उसके कान किस बात सीधी दिमाग में गई, जाती है। बच्चों को साफ पता कि इस वक्त नमाज पढ़ना हमारे लिए फायदा है, फिर भी नहीं पढ़ते। क्यों? क्योंकि वो बात, आवाज यहां से निकली तो कान पे चली गई, कान से गई तो ऊपर गई, लेकिन वो दिल तक नहीं टकराई। واس کیا ہے کہ ہماری نصیحتیں پہلے ہمارے بچوں کے دل پہ ٹکرائیں، پھر دل سے باؤنس کر کے اوپر دماغ میں جائیں، پھر دیکھیں اس کا اثر ہوتا ہے کہ نہیں ہوتا. چیخنے چلانے والی ماؤں کے بچے روڈ ہو جاتے ہیں، بدتمیز ہو جاتے ہیں، پھر وہ سنیں گے ہی نہیں، سیکھنا ہی نہیں چاہتے، اور کبھی کبھی دل مائل ہو جاتے ہیں، کہتے ہیں چونکہ انہوں نے اتنے غلط طریقے سے کہا میں نہیں مانوں گا. لقمان جو ایک صاحب حکمت شخص تھے، کسی نبی کے امتی نہیں تھے، نبی نہیں تھے، ان کی فطرت ان کو بتا رہی تھی کہ اپنے بچے کو نصیحت خود کرو. یہاں سے ایک اور بات بھی ہے کہ ماں باپ پیدا کر رہے ہیں، کھلا پلا رہے ہیں، تو ان کو نصیحت کرنا بھی ماں باپ کا کام ہے. آج کے دور نے اس کو بھی بدل دیا، کہتے ہیں یہ کام جو اسکولس کریں گے اور یہ کام مسجدوں والے کریں گے. کھلائیں آپ، بات کسی اور کی وہ سنیں. ہاؤ از اٹ پاسبل؟ بچہ جو ہوتا ہے نا وہ بہت ڈیپینڈنٹ ہوتا ہے ماں باپ کا، اس کو پتا ہے یہی میرے سب کچھ ہے. اور آپ دیکھیں کہ بچپن میں بچے کو سب سے بڑی چیز دنیا کی جو نا وہ ماں لگتی ہے، کیونکہ وہ دودھ پلا رہی ہے. تھوڑے سے بڑے ہوں گے، شعور آتا ہے کہ ابو بھی کینڈیز لے آتے ہیں، کوکیز لے آتے ہیں، ابو بھی اچھے لگنے لگ جائیں گے. پھر اس کے بعد ان کو ہر وہ بندہ اچھا لگتا ہے جو ان کو کچھ دیتا ہے. اس کے برعکس اور آخر میں پھر جب وہ تھوڑے اور بڑے ہوتے ہیں تو ان کو احساس ہوتا ہے کہ نہیں، ابو کو کون دیتا ہے؟ اچھا امی کو بھی کوئی دیتا ہے. ابو کو کون دیتا ہے؟ اچھا ان کی کمپنی، ان کی کمپنی کو کون دیتا ہے؟ آخر میں وہ اللہ تک پہنچ جاتے ہیں. اگر ہم اپنے بچوں کی تربیت میں ٹھنڈا صبح رکھیں، دیکھیے ٹھنڈا صبح ہونا اور لیزی ہونا اور کیئر لیس ہونا زمین آسمان کا فرق ہے. نرم بات کریں، واز والی بات کریں، وہ بات جو دل کو پگھلا دے. اور بعض دفعہ دیکھیے بول کے نہیں، دو ٹپ ٹپ کرتے ہوئے گرم آنسو آپ اپنے بچے کے سینے پہ گرا دیں، اس کے چہرے پہ گر جائیں کہ بیٹا مجھے لفظ نہیں مل رہے کہ میں آپ کو اس وقت کیسے سمجھاؤں. بیٹا آپ نماز کے لیے فجر میں نہیں اٹھے تھے، میں اتنا دکھی ہوں، میرے پاس لفظ نہیں ہے، یہ میرے دو آنسو ہو سکتے آپ کے دل میں سوراخ کر دیں. یہ بات کریں. محبتوں کی گرمی جو ہوتی ہے نا بہت بڑے بڑے راستوں کو آسان کر دیتی ہے. ہم سوچتے ہیں ہم چیخ چلا کر بات منا لیں گے، یہ پہلے دور اور تھے، ڈنڈا ہاتھ میں پکڑ کے نماز پڑھوا لی، اب تو وہ پولیس کو فون کر دیں گے، بارنوان کو بلاؤ، ہمارے امی ابو ہمیں نماز پہ سختی کرتے ہیں، اور چونکہ خود بھی اٹھنا پڑتا ہے پھر نماز پڑھانے کے لیے تو اور بھی مشکل ہو جاتا ہے. اور عام طور پہ بھی نصیحتیں ہوتی ہیں، لیکن ایک نصیحت جو ہے وہ موت کے وقت ہوتی ہے، اس کو وصیت کہی جاتی ہے. بعض لوگ کہتے ہیں روایات میں کہ لقمان نے یہ نصیحتیں اپنے انتقال کے وقت پہ کی تھی، لیکن ہمیں اس کا کوئی ریفرنس سمجھ نہیں آتا. حضرت یعقوب کی بات آتی ہے قرآن میں کہ اس حضرت یعقوب الموت، موت کا وقت تھا. لیکن یہ حقیقت ہے کہ ہر انسان فطری طور پہ یہ چاہتا ہے کہ اس کی اولاد اچھے کام کرے. عموماً لوگ ایسے وقتوں میں جب دنیا سے جاتے ہیں تو کارخانوں اور دولت کی بانٹ اور جائیدادوں کے لین دین کی بات کرتے ہیں، لیکن حکیم انسان جو ہیں وہ یہ سوچ رہے ہوتے ہیں کہ دنیا سے جانے سے پہلے اپنے بچوں کی دین اور ان کی آخرت کی فکر کر لیں. خیر اب یہاں سے آپ ذرا لفظوں کا حسن دیکھیے گا. یا بنیا، اے بیٹے. یا جو ہے نا حرف ندا ہے، خطاب کا صیغہ ہے. بنائی کا لفظ منادی ہے، ٹھیک ہے. ابن سے بنائی کیا ہے؟ اسم تصغیر. صغیر کا لفظ تو جانتے ہیں نا، چھوٹا کرنا. اردو میں ایسے ہی جیسے آپ کسی کو کہتے ہیں وہ بچے، اور کسی کو کہتے ہیں وہ بچے بچونگڑے، تو جو بچونگڑا ہے نا وہ بنائی ہے، محبت ہے. اور حقیقت یہ ہے کہ بچوں کو جب بھی بلائیں اسی طرح بلائیں. ہم عموماً کیا بلاتے ہیں؟ ادھر آؤ، پتہ تم کتنے بڑے ہو گئے ہو. اچھا مجھے اس طرح بولنا بھی اچھا نہیں لگتا، لیکن یہ بتاؤں نا تو آپ کو یاد بھی نہیں آئے گا کہ ایسے ہی ہم بولتے ہیں. ادھر آؤ، بہت بڑے ہو گئے ہو تم. اب آپ بچے کو جب یہ تانا دیتی نا، اتنے بڑے ہو گئے عقل نہیں آئی، اتنے بڑے ہو گئے چچی اندر کر دیا، یہ غلط طریقہ ہے. آپ اپنے ٹین ایجر بچے کو یا سمجھے ارلی ٹین 10-12 سال کا بچے کو کہتا ہے کہ او مائی بیبی، او میرا بیبی، گیو می اے ہگ، آپ دیکھیے وہ آپ فوراً آپ کی گود میں چھپے گا. یہ ایک نقطہ نوٹ کریں، ہمیشہ اپنے بچے کو بلاتے ہوئے فیل کرائیں کہ وہ اپنی عمر سے 10 سال چھوٹا ہے. او مائی پارو، او میرا مٹھو. کبھی کہتے ہیں اپنے بچوں کو لاڈ سے؟ توبہ کریں، چھوٹے بچوں کو کرتے ہیں لاڈ جب ان کو عقل ہی نہیں ہوتی، اور بڑوں کو تانے، اور کیونکہ اس وقت تک برداشت ختم ہو گئی ہے. بلائیں بات کرنے میں عمر سے چھوٹے انداز سے، لیکن بات اس کی عمر سے بڑی کریں. یہ ہے بہترین کی پوائنٹ تربیت کا. اس کو لگے میں اپنی ماں کے آگے اتنا چھوٹوں، اتنا چھوٹا ہوں، میری ماں کتنی بڑی ہے. اور جب آگے جب بڑے ہو گئے تو کہتے ہیں ہاں امی میں آپ سے بڑا ہو گیا ہوں. अम्मी देखे मेरा तो कद भी आपसे बड़ा, तो भी मेरी अकल भी आपसे बड़ी होगी। हाँ तो या बुनैया, ओ मेरे बेटे, ओ मेरे प्यारे बच्चे, हिकमत वाले इंसान अपनी औलादों को प्यार से बुलाते हैं। हम प्यार से नहीं बुलाते, भला क्यों? क्योंकि हम अकलमंद हैं। अब फिर वो पिछले सबक की बात पे आ जाए, हम अकल इस्तेमाल करते हैं। प्यार किया तो सर पे चढ़ जाएगा, फिर इसने कहना अम्मी कैंडी दे दो, जरा हंस के बोले तो इसने फिर सर पे ही चढ़ जाना है, ये अकल है नहीं, हिकमत है। कहां सर पे चढ़ेगा? आपके सर पे बुरा आ सकता है बच्चा? नहीं चढ़ता। और याद रखिए, बचपन की बातें जो होती हैं ना, ये पत्थर पे लकीर होती हैं। हथौड़े बरसाती हुई आवाजें सारी जिंदगी नहीं भूलती, चीखना चिल्लाना, फजर पे भी आंख खुले तो वो माँ या बाप के कड़वे जुमले को सुनते हुए खुलेगी ना, सारी जिंदगी उसको ये याद रहेगा कि नमाज के लिए जो बुलाया जाता है, जो उठाया जाता है, वो तल्ख तरीके से बुलाया जाता है। शऊर दे। और आप देखें कि ये जो नसीहतें दी जा रही हैं, ये गोद के बच्चों को नहीं दी जा रही, बल्कि बाशऊर बच्चे हैं। पहली बात जो उनको बता रहे हैं वो क्या है? ला तुशरिक बिल्लाह, ना तो शरीक बना अल्लाह का, क्योंकि इन शिर्क लज़ुल्म अज़ीम, यकीनन शिर्क बहुत बड़ा जुल्म है। अब ये देखिए तरतीब, सबसे पहले बच्चे को शिर्क की असल सिखा दें। कैसे? आप देखिए कि आप कहते हैं बच्चों से शिर्क की बात करें, यंग बच्चों से, ये तो बुजुर्गों को पता होता है, कब्रों पे जाके सजदे ना करो, चढ़ावे ना चढ़ाओ, ये ना करो, वो ना करो। जबकि बच्चे को शिर्क कैसे सिखाते हैं? अम्मी देंगी, अब्बू से मांग लो, ये जुमले क्या हैं? मैंने तुम्हारे लिए पकाया, ये शिर्क वाले जुमले हैं। बचपन से, डे वन से अपने सीगों को डायरेक्ट की बजाय इनडायरेक्टली अल्लाह के हुक्म से बोले। मसलन, बेटा अल्लाह ने दिया, अल्लाह से मांग लिया, अल्लाह ने दिल में डाला। अब इसको इस तरह भी नहीं करना कि वो आर्टिफिशियल स्टाइल हो, लेकिन जब माँ का दिल शुक्र से भरा होता है ना, जब उस बच्चे को अल्लाह का हदिया और तोहफा समझती है ना, तो वो कहती है हाँ, ये बच्चा जिसे रब ने दिया है ना, सारी नेमतें उसी रब ने दी हुई हैं, तो मैं इस बच्चे को उसकी मोहब्बत दूंगी। तो सबसे पहले बच्चों को रब से जोड़ें। छोटे बच्चे हैं, बड़े भी हो रहे हैं, आप बच्चों को सबसे पहले अल्लाह का तारुफ करें। जब रब का तारुफ करा देंगे ना, तो नमाजें पढ़ाने की जरूरत ही नहीं पड़ेगी, वो खुद पढ़ लेंगे। हम बच्चों को अल्लाह से मोहब्बत का सबक दिए बगैर नमाज का सबक देने लगते हैं, दुरुस्त नहीं है। और साथ ही कह दिया कि बेशक शिर्क जुल्म अजीम है। ये जो इन्ना है ना, इन्ना, हाँ, और शिर्क के बाद जो लफ्ज लाम है ना, ला जुल्मन, तो आप लिखिए कि इन्ना और लफ्ज लाम, ये दोनों ताकीद के लिए। उर्दू में कैसे करेंगे? बेशक, यकीनन, शिर्क जुल्म है, ये मतलब है, यानी शिद्दत। यहां क्या पता, अगर क्या इतना नहीं काफी था, ला तुशरिक बिल्ला, खत्म, चुप। अम्मी क्यों शिर्क ना करूं? मैंने कह दिया, बिकॉज आई टोल्ड यू। व्हाई यू टोल्ड यू? आई एम योर मॉम। गलत तरीका है। अगला असूल निकालिए, इन शिर्क कल जुल्म अजीम, के बच्चे को मना कर रहे हैं तो वजह भी तो बताइए। बेटा शिर्क क्यों ना करो? क्योंकि शिर्क जुल्म है। हम बच्चों को वजह बताए बगैर नसीहतें करते रहते हैं, नसीहतें करते रहते हैं, और हम कहते हैं कि ये वो दिस दैट, इस तरह से ये होगा वो होगा, और हम बच्चों को अपने से भी दूर कर देते हैं और दूसरों से भी दूर कर देते हैं। तो लिहाजा अपने बच्चों को आप तरीके से, अच्छे तरीके से बात कीजिए, बताइए। और शिर्क क्या होता है? लफ्जी माना शिर्क का क्या होता है? मिलाना। शिरका आपने सुना होगा, अरबी में लफ्ज है, और शराकत का लफ्ज मिलाना। शराकत क्या होती है? मिल जाते हैं ना हकूक, आपके अकेले अपने थे लेकिन अब आपके दूसरों के साथ मिल गए। तो फिर इस्लामिक टर्मिनोलॉजी में शिर्क क्या होगा? खालिक को मखलूक से मिलाना, ठीक है। और जुल्म के लफ्ज को समझे तो शिर्क और भी अच्छा समझ जाएगा। जुल्म का लफ्जी माना होता है अंधेरा, जोए लाम मीम। तारीफ इसकी क्या है? पीछे भी बताई, अब फिर दोहरा देती हूं। वद उस शैयु फी गैरी महल्लिही, किसी चीज को इसके असल मुकाम से हटाकर किसी दूसरी जगह पर रख देना। अगर आप शिर्क की इस डेफिनेशन पे गौर करें ना, तो ये नुक्ता बड़ी आसानी से समझ आएगा कि यहां शिर्क को जुल्म अजीम क्यों कहा गया। कैसे? अल्लाह ताला सबका खालिक है और कायनात की हर चीज उसकी मखलूक है। वह अपनी सिफात में यकता भी है और तन्हा भी है। اب کوئی انسان ان صفات کے اعتبار سے مخلوق میں سے کسی کو اٹھا کر اللہ کے برابر کر دے یا اللہ تعالیٰ کو کسی بھی اعتبار سے نیچے گرا کر مخلوق کی صف میں لے آئے, اس سے بڑھ کر ظلم کیا ہوگا؟ سمجھے, درجوں کا گھٹانا یا بڑھانا, یعنی بچے ماں باپ بن جائے اور ماں باپ بچوں کی جگہ پہ آ جائیں تو یہ بھی ظلم ہوگا. اس بات کو بتا کر انہوں نے بتا دیا کہ تم شرک سے بچ جاؤ. اب سوال پیدا ہوتا ہے کہ شرک کی بات شروع میں آ گئی ہے تو وہ دہرا لیجئے بات جو آپ نے توحید کے مسائل میں پڑھی ہے, لیکن شرک کی عموماً تین بڑی قسمیں ہوتی ہیں, باقی اس کے اندر پھر سینکڑوں قسمیں. نمبر ایک, الوہیت میں شرک, یعنی اللہ کو الہ ماننے میں شرک. دوسری ہے اسماء و صفات میں شرک, یعنی اللہ کے نیمز اینڈ ایٹریبیوٹس میں. اور تیسرا ہے ربوبیت میں شرک. مکہ والے ربوبیت کا شرک نہیں کرتے تھے, الوہیت اور صفات کا شرک کرتے تھے. مثالیں اس کی سمجھ لیں. الوہیت میں شرک ہے اللہ کے ماں سوا سے دعائیں مانگنا, کیونکہ دعا ہوا مخل عبادہ, ادعا ہوا لعبادہ, دعا ہے ہی عبادت کا نام. جب اللہ کے سوا کسی اور کے لیے یہ سوچیں گے کہ وہ میری دعائیں سنتا ہے تو شرک ہے. سجدہ کرنا کسی کی قبر پہ, تعظیم کی وجہ سے کسی کے آگے جھکنا, رکوع کرنا, پاؤں کو ہاتھ لگانا, نظر و نیاز کرنا, یہ سب الوہیت میں شرک ہے. اور کتنا عام شرک ہے یہ. اسماء و صفات میں شرک ہے, وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا, اچھے اچھے نام اللہ کے ہیں, اس کو ان کے ساتھ پکارو. بس آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ کا ایک نام ہے الشافی, المالک, الرحیم. اب الشافی کے ساتھ شرک ہے, ہم کہتے ہیں فلان ڈاکٹر کی دوائی سے میں ٹھیک ہو گئی. ہم کہہ دیتے ہیں نا کہ فلان ڈاکٹر صحیح دیتے, میں وہاں پہنچتی تو میں ٹھیک ہوتی ہوں. یہ بھی ایک شرک خفی ہے. زیادہ سے زیادہ یہ کہہ سکتے ہیں, فلاں ڈاکٹر کے ہاتھ میں اللہ نے شفا رکھی ہے, کیونکہ شافی ہوا ہے. پھر آپ دیکھیے مالک ہے اللہ, تو ہم دوسروں کو مالک بناتے ہیں, دوسروں کے لیے کہتے ہیں وہ بڑا رحم دل ہے. ربوبیت کا شرک تو عام ہے. امن خلق السماواتی والارض, 20ویں پارے کی پہلی آیت ہے, پورا رکوع. سورج چاند ستارے کس نے بنائے. لہذا ضرورت ہے اس بات کی کہ انسان شرک سے بچے. اب سوال پیدا ہوتا ہے کہ میں نے آپ سے کہا کہ اللہ تعالیٰ کا نام ہے الرحیم, کسی کے لیے آپ کہہ دیتے ہیں کہ فلاں مجھ پہ رحم کرتا ہے, فلاں نے مجھ پہ رحم کیا, تو کیا یہ شرک ہے؟ تو جواب ہے کہ نہیں. جب ہم دوسروں کی رحمت اور ان کی محبت اور ان کی مرسی کا ذکر کرتے ہیں تو ہمارا مراد کیا ہونی چاہیے؟ نمبر ایک, اللہ کی رحمت کامل ہے, بندوں کی ناقص ہے. اور کامل اور ناقص کا کوئی جوڑ نہیں ہے. دوسری فیلنگ کیا آنی چاہیے؟ اصل رحم کی صفت اللہ کے ہاتھ میں تھی, بندے کے دل میں رب نے ڈالی. اور تیسری بات, جو چیز بندے کی ملکیت میں ہی نہیں ہے تو اسے فائدہ نہیں اٹھا سکتا. اللہ کسی کے دل میں ڈالتا ہے ہمارے لیے, تو اس کے دل میں ہمارے لیے رحم, محبت, نفرت آ جاتی ہے, اور سو آن. سورت بقرہ 254 میں بھی ہم یہی بات پڑھ چکے, اور پیچھے ہم پڑھ چکے ہیں 18 نبیوں کا ذکر کر کے اللہ تعالیٰ نے فرمایا تھا کہ اگر وہ بھی شرک کرتے تو میں ان کے عمل ضائع کر دوں گا. حتیٰ کہ قرآن پاک میں اللہ کے نبی کے لیے بھی کہہ دیا, والا ان اشرکت, اے نبی اگر تو نے بھی شرک کیا تو تیرے عمل بھی ضائع ہو جائیں گے. تو ضرورت ہے اس بات کی کہ انسان اپنے آپ کو اور اپنی اولادوں کو ان چیزوں میں لے کر چلے. اب یہاں تک جو بات تھی نا, یہ لقمان کی تھی. اگلی چیز پہ غور و فکر کریں کہ ہماری زندگی میں شرک خفی کے کون سے طریقے ہیں. خاص طور پہ اولاد کے ناطے سے چونکہ بات ہو رہی ہے, تو اس کو ذہن میں رکھیے گا کہ کہاں ہم نا سمجھی میں اپنے بچوں کو شرک سکھا دیتے ہیں. ٹھیک ہے, اب یہاں پہ اللہ تعالیٰ کے حقوق لقمان نے اپنے بچے کو بتائے, تو اگلی آیت میں ماں باپ کے حقوق اللہ تعالیٰ ہم سب کی اولادوں کو دکھا رہے ہیں. بہت ہی خوبصورت انداز ہے. بات تو ہم پڑھے لقمان کی نصیحتوں کی, لیکن یہ جملہ جو اگلا آ رہا ہے یہ ان کا نہیں ہے, بلکہ اللہ تعالیٰ نے اس کو اپنی طرف رکھا. کیونکہ بعض دفعہ اپنے بارے میں کسی کو کوئی بات بتانا مشکل لگتا ہے, اور اس میں ایک سبق بھی ہے کہ وہ ماں باپ جو اپنے بچوں کو اللہ سے جوڑ دیتے ہیں پھر ان کو اپنے حقوق نہیں بتانے پڑتے. ہمارا معاملہ عموماً اپوزٹ ہوتا ہے. اللہ کے حقوق بتائیں نہ بتائیں, اپنے حقوق بہت یاد دلاتے ہیں. उठते बैठते ताने भी पहले गाफिल रहते हैं, फिर जब बच्चे जरा ऊपर चढ़ जाते हैं, पानी कहना चाहिए कि ऊपर सर से जाता है, तो फिर हम कहते हैं इनको जरा किसी दर्स में ले जाओ, और ले जाए तो कहते हैं जरा कान में माँ बाप के हकूक बताना। यानी हम अपने बच्चों को दीन भी वही सिखाना चाहते हैं जो दीन हमारे हकूक को रखे, जबकि अल्लाह ताला का अंदाज इससे मुख्तलिफ है। और याद रखिए कि यहां से अब माँ बाप के हकूक की जो बात हो रही है, पांचवा मुकाम है ये कुरान पाक का, जहां अल्लाह ताला ने अपने हक के तौहीद के फौरन बाद वालदैन के हकूक का जिक्र किया। सबसे पहले आयत सूरत बकरा की 83 थी, जिसमें हमने अहकाम अशरा पढ़े, तो वहां वबिल वालिदैनि एहसाना था। फिर सूरत निसाए 36, फिर सूरत अल अनाम 151, और फिर बनी इसराइल 23। अब यहाँ वालदैन का जिक्र दोबारा आ रहा है। ववस्सैना अल इंसान अबी वालिदैही, और हमने वसीयत की इंसान को उसके माँ बाप के बारे में। वस्सैना का लफ्ज़ बता रहा है कि ये अल्लाह का हुक्म है, और वसीयत कहते हैं किसी वाक़े को पेश आने से पहले उसकी नसीहत कर देना। वसीयत खैर ख्वाही और अंदेशों पे मुहित होती है, बंदा सिंसियर भी होता है और उसको कुछ खौफ भी होते हैं, और अमूमन मौत के वक्त से आती है। यहाँ चूंकि अल्लाह सुबहाना तआला की तरफ निस्बत है तो ना की वजह से, तो गोया के खास बात ताकीदी हुक्म है, और खास तौर पर भी वालिदई है कि माँ बाप में से भी माँ के हक की बात हो गई। क्यों? क्योंकि बच्चे की पैदाइश और परवरिश के सिलसिले में माँ से ज्यादा मुशक्कत सहती है, तकलीफ बर्दाश्त करती है। इसका जिक्र किया जा रहा है हमलत उम्मुहु, उठाए रखा उसको उसकी माँ ने। हमलत मुअन्नस का सीगा है, उस एक औरत ने उसको उठाया। हु कौन है? बच्चा। उम्मु उसकी माँ ने हु उसको दोबारा आ गया। वहनन अला वहनन, कमजोरी पर कमजोरी झील कर, माँ के पेट में जो कैफियत होती है उसका जिक्र है। अगर अल्लाह ताला कुरान में ये बात ना लिखते तो वाकई हम कभी ना मानते, जब तक खुद उस मरहले से ना गुजरते कि प्रेगनेंसी की भी कुछ कमजोरियां होती हैं, और आज तो कुछ ज्यादा ही दिखती हैं। और हकीकत है कि आपके पास पैसा हो तो जरूरत पड़ते पे आप दूसरे को भी दे देंगे। आजकल की बच्चियों के पास तो अपनी सेहत पूरी नहीं है, तो वो पेट के बच्चे को कहाँ से देंगी? खुद इतना खाना है कि वो शायद वक्त कूते ला यमूत है, तो बच्चा पेट में आता है तो बच्चियों का हाल बुरा होता है। लेकिन बहरहाल जो भी है, वहनन वहन से क्या मुराद है, क्या कमजोरियां आती हैं माँ में? आप देखिए कि जिस्म के अंदर एक जिंदा वजूद का आ जाना हकीकत में अपना हक मांगता है। बच्चा तो माँ की ऑक्सीजन भी लेता है, तो ऑक्सीजन में कमी होने लगती है। फिर वक्त के साथ वजन बढ़ता है तो टांगों में कमजोरी होती है। फिर इसी तरह चूंकि जिस्म का सारा निज़ाम बोझ में होता है तो कॉन्स्टिपेशन हो जाती है, हार्मोन कम हो जाता है। इसी तरह वहनन अला वहन में अगर आज आप साइंटिफिकली थोड़ा सा गौर करें तो माओ की आंखों की जो बसारत है ना, विजन, वो प्रेगनेंसी में आम दिनों से कम हो जाती है। ये अल्लाह का शुक्र है, बाद में फिर ठीक हो जाती है। फिर इसी तरह पानी की कमी हो जाती है, वहनन अला वहनन। फिर इसी तरह मॉर्निंग सिकनेस कह लीजिए, मतली आना, ये तो एक आम मारूफ है। फिर इसी तरह जो माँ है ना, उसका टेम्पर लूज हो जाता है, बर्दाश्त कम होता है, माइग्रेन होने लगता है, नींद कम हो जाती है, पेट भरता है, बाज़ दफ़ा नींद आए भी तो बार बार बाथरूम में जाना पड़ता है। नए बच्चे के बारे में माएँ सोचती हैं, एंग्जाइटी का शिकार हो जाती हैं। कैल्शियम की कमी तो आपने आम सुनी होगी, ब्लड की कमी, क्योंकि अंदर से बच्चा ले रहा है ना, आपके डिपॉजिट सारा बच्चा ले रहा है, तो जब हड्डियों बच्चे की हड्डियां बनती हैं तो आप में कैल्शियम की कमी होती है। कहते हैं 63% औरतों को अपने यूरिन पे काबू नहीं रहता प्रेगनेंसी के दौरान। फिर इसी तरह बच्चे के दूध का इंतजाम जिस्म में हो रहा है तो उसकी जो ब्रेस्ट है उसके अंदर ऐसी चीजें होती हैं कि दूध जमा हो रहा है, बन रहा है, नहीं बन रहा, क्या कुछ होता है। बाद दफा पेट पे स्क्रैचेस पड़ जाते हैं, एक खास निशान होते हैं जो फिर बाद में बाकी नहीं होते। वेट गेन होता है, बच्चे का तो वेट होता है 7-8 पाउंड, लेकिन माँ का पेट जब शायद 15-20 पाउंड भर जाता है, क्योंकि वो झिल्लियों का वजन और क्या क्या अल्लाह के साथ प्लेसेंटा पूरा होता है जो निकल के फिकता है, क्या कुछ है उसमें। तो अल्लाह ताला ने वहन अला वहन कह के ये बता दिया कि वो बच्चे जिनको अल्लाह ताला ने इतनी मुश्किलात से पाला, वो बड़े होके कहते हैं आपने मेरे लिए क्या किया। You didn't do anything for us. ये अल्लाह की देन है। आप देखिए कि जो माँ के बदले दिलवाता है, ससुराल भी नहीं हक दे सकता, शौहर भी नहीं दे सकता। तो अल्लाह ताला कहते हैं कि इनकी कदर करो, क्योंकि ये बहुत सारी कमजोरियों पे कमजोरियां भुगत कर तुमको ला रही हैं। हमलत उम्मुहु वहनन अला वहन, ये भी हो गई, और साथ ही साथ ये कह दिया कि वफिसालहु फी आमैन, और इसका दूध छुड़ाना तो 2 साल में हुआ। फिसाल कहते हैं दूध छुड़ाने को, फसला का लफ्जी माना कहते हैं छोड़ना, तो अरब लोग दूध छोड़ने के लिए लफ्ज फिसाल लेकर आते हैं कि माँ की कमजोरियों के बावजूद अभी जिस्म की वो कमजोरियां भी पूरी नहीं हुई, बाल भी गिरे, दांत भी कमजोर, हड्डियां भी कमजोर, रूहानी तौर पे औरत कमजोर हो जाती, इबादत में दिल नहीं लगता, सब कुछ है, अब आगे से दूध भी लाना है। तो उस दूध का अल्लाह ने अलग से जिक्र कर दिया, और यहाँ 2 साल की मुद्दत है। सूरह बकरा में हमने क्या पढ़ा, हौलैनी कामिलैन, तो बच्चे के दूध पिलाने की मुद्दत 2 ही साल है। आगे हम सूरह अलअहकाफ में इस पे बात करेंगे कि बस लोगों ने इसमें जो फर्क रखा, लेकिन यहाँ छोटी सी बात नोट कर लें कि लड़की हो या लड़का हो, दोनों को दूध पिलाने की हद जो है वो 2 साल है। इसी तरह 2 साल की मुद्दत में ही रिजात कायम होती है। अगर आप किसी के बच्चे को दूध पिलाते हैं 2 साल की मुद्दत के अंदर 5 घूंट, यानी बच्चे का पेट भर जाए, वो दूध पिए फिर छोड़े फिर पिए फिर छोड़े, 5 दफा जब ये अमल हो जाता है तो वो बच्चा फिर आपका रजाई बच्चा बन जाता है। तो यहाँ इसमें 2 साल की बात आ गई है। पहले 9 माह तक पेट में रहकर जोंक की तरह खून चूसते हैं ना, और पैदाइश के बाद फिर 2 साल तक दूध की सूरत में जिस्म की तवानाइयां लेता है। कभी सोच के तो देखें, किसी ने कभी आपको एक वक्त खाना खिलाया हो तो आप कहते हैं मैं भी इसको कुछ खिला दूं। जिस माँ ने हमें 2 साल तक और फिर 9 महीने तक अपने जिस्म से, और आप माएँ आप खूब जानती हैं कि पैदा होने से लेकर अल्लाह उनको जिंदगियां दे, जिंदगी के आखिरी लम्हे तक माओं को बच्चों की भूख और खानों की फिक्र होती है। तरीके बदल जाते हैं, माँ खाए ना खाए बच्चे को खिलाएगी। तो अल्लाह कहता है कि ये सब कुछ उन्होंने किया, तुम क्या करो, अनिश्कुर ली, तुम मेरा शुक्र करो। क्यों भाई? कि उसने तुम्हें माँ दी और तुम्हें बाप दिया, मेरे साथ वली वाली दईक और अपने वालदैन का भी करो। ना करें तो क्या होगा, या क्यों करें, इलैयल मसीर, क्योंकि तुम्हें आना तो मेरी ही तरफ है। देखिए कितना तवाजुन है ना, अल्लाह और वालदैन के हकूक का तवाजुन अगली आयत से समझ आएगा। सूरत अलअनकबूत में भी पढ़ चुके, लेकिन यहाँ एक सवाल खुद से कर लेते हैं, कैसे शुक्र अदा करें, अल्लाह का भी करना है माँ बाप का भी करना है। तो वही पिछली आयतों को जहन में रख लीजिए, दिल से भी, जुबान से भी, अमल से भी। दिल में कदरदानी रखें, इस औरत ने मुझे पाला पोसा पेट में रखा। अगर हमारी माएँ हमें पैदा होते ही ट्रैश कैन में फेंक देती तो क्या करते? और ऐसे केसेस आप बहुत सुनते हैं इन माशरों में रहते हुए कि गोद के बच्चों को लोग छोड़ जाते हैं। एक बड़ी प्यारी बच्ची देखी मैंने कहीं, तो मैंने कहा ये यहाँ कैसे आ गई, कह रही इसके माँ बाप इसको नहीं रखते, गोरे थे, माँ बाप का झगड़ा है या जो भी थे, शादी भी हुई थी कि नहीं अल्लाह जाने, वो अलग रहती है वो अलग रहता है। गवर्नमेंट कहती है माँ को तुम रख लो, कहती मैंने नहीं रखना, मैं नहीं इसको कर सकती, मेरे पास यानी इतना वक्त नहीं है। बाप को कहा तुम रख लो, कहता नहीं मेरे पास टू मच लोन है तो मैं इसको अफोर्ड नहीं कर सकता। और फूलों जैसी बच्ची है, तो दिल करता है कि इस बच्ची को अपने हाथ में लें। गोरी चिट्टी और इतनी इंटेलिजेंट दिखती है, लेकिन माँ नहीं लेने को तैयार, बाप नहीं, कहता नहीं आई हैव टू मैनी प्रॉब्लम्स, पहले ही है तो मैं ये नहीं पाल सकता। और ऐसी मैंने कई लोगों की कहानियां सुनी है। एक न्यू मुस्लिम हुई लड़की, मैंने कहा तुम जब मुसलमान नहीं हो या तुम्हारे दौर के लोग क्या सोचते हैं, अमेरिका से आई हुई थी, तो कहती कि मोस्टली हम यही सोचते हैं यूथ कि वी कैंट अफोर्ड किड्स, टू मच होता है, जागते हैं, तंग करते हैं, मेहनत करनी पड़ती है, तो अमूमन जो वेस्टर्न स्टाइल है ना तो जज्बे भी नहीं होते। मैंने कहा मोहब्बत नहीं आती बच्चों पे, कहती रियली नहीं। उसके शादी हुई थी तो कहती इवन मैंने शादी का सोचा था, तो मैंने ये सोचा था कि मैं शादी कर लूंगी, लेकिन मैंने उस लड़के को कह दिया था कि शायद मैं बच्चे ना पैदा करूं। रहम के जज्बे ऐसे लगता है जैसे खिंच जाते हैं ना, रहमान से ताल्लुक टूटता है। लेकिन इसके बावजूद आप देखिए कि अल्लाह ताला ने हमें इनके शुक्र की कितनी दावत दी है। फिर इसी तरह आप देखिए कि माँ बाप का शुक्र कैसे करें, जुबान से करें, उनके लिए दुआ करें, उनका इजहार तशक्कुर करें, अमल से यह है कि खिदमत करें, ऐसे काम करें जिनको फ़ायदा हो, ये सब कुछ है। अब इसके ऊपर आप खुद अपना होमवर्क बनाएं, क्योंकि 4 दफ़ा पीछे इस पर बात हो चुकी है। बिलवालिदैन एहसाना में तो 20-25 पॉइंट भी जमा किए थे हमने कि कैसे माँ बाप पर एहसान किया जाता है। लेकिन हकीकत है कि माँ और बाप दोनों का जो रिश्ता है ना, ये दुनिया के सारे रिश्तों से अछूट। इस पर इंशाल्लाह हमने दिसंबर के आखिरी वीक में करना सेमिनार, तो बहुत सारी बातें तो वहीं होंगी।